साप्ताहिक रेडियो कार्यक्रम देश परदेशमा तपाईंलाई वेदानन्द जोशी र सञ्जिता देवकोटाको स्वागत छ। यो कार्यक्रममा हामी देश र परदेशको काम, कमाई, सिप र रोजगारीका कुरा गर्छौं। विदेश जानु अघि सही सूचना र जानकारी लिएर जाँदा मात्र परदेशको काम र कमाई सुरक्षित हुन्छ। काम गर्दा र खोज्दा भोगेका सुख दुःखसँगै सावधान हुनुपर्ने विषय समावेश हुने देश परदेशमा तपाई पनि आफ्ना भनाई र भोगाई सहित सहभागी हुन सक्नुहुन्छ।
यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 मेगाहर्ज र सातै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, अनलाइन र फेसबुक लाइभबाट हरेक मंगलबार बिहान 8:20 एकसाथ प्रसारण हुन्छ। साथै कार्यक्रम बुधबार दिउँसो 3 बजेको नेपाल खबरपछि पनि सुन्न सकिन्छ।
परिवारमा काम गर्न सक्ने मान्छे विदेश जाँदा घर व्यवहार चलाउन मुस्किल हुन्छ। त्यसमाथि श्रीमान परदेशिएपछि छोराछोरी हुर्काउनदेखि घरको काम धान्न श्रीमतीले झन धेरै भुक्तमान खेप्न पर्छ। तर केही गर्छु भन्ने आँट र जाँगर छ भने समस्या र दुःखसँग जुझ्दै सुखको बाटो समाउन सकिन्छ। आजको देश परदेश कार्यक्रममा परदेशको दुःख बुझेपछि स्वदेशमै काम गरेर रमाइरहेका महिलाका सफलता र खुशीका कुरा प्रस्तुत गर्छौं। उदाहरणीय महिलाका कुरा सुन्न आज हामी पश्चिमको सुर्खेत र काठमाडौँको किर्तिपुर पुग्नेछौं।
युएईबाट फर्किएर कृषिमा रमाएका शर्मिला अधिकारी र निरबहादुर रावत दम्पति यो वर्ष उद्यमी पुरस्कारबाट सम्मानित भए। उनै दम्पतिका विदेशको भोगाई र स्वदेशको सफलताका कुरा सुन्न आज हामी तपाईँलाई काठमाडौँको किर्तिपुर स्थित रामलक्ष्मण अर्ग्यानिक एग्रिकल्चर फर्ममा लैजाने तयारीमा छौं।
देशले साँच्चै ढुङ्गामा सुन फल्छ भने छ रोपनीबाट हामी एकदम खुसी भयौँ। उत्पादन पनि सोचे भन्दा बढी भयो। त्यस बेलामा मलाई चाहिँ के भयो भने साँच्चै दैलामा सुन छ भन्ने चाहिँ प्रुफ पनि भयो आफ्नो उत्पादन आउन थालेपछि।
साउदी र ओमानमा अनेक अन्डर खेपेर घर फर्किएपछि स्वदेशमै व्यवसाय गरिरहेकी सुर्खेतकी राधा देवी पोखरेलका संघर्ष र सफलताका कुरा पनि आजको कार्यक्रममा समावेश छ।
के खाएलन् के लगाएलन् कता हिँडेलन् भने जस्तो भयो कसरी बसेलन् भने जस्तो भयो। अनि 3 वर्षको भिसामा गएको रिभर 6 महिना बिताएर मात्रै आएन नि अब 6 महिना त बिताउन गाह्रो भयो मलाई।
अनि काठमाडौँ र ललितपुरको सिमाना बागमती नदी किनारको सुन्दरी घाटमा चिया पसल गरेर विदेशमा रहेका श्रीमानलाई स्वदेश फर्काउने उर्मिला थापाको कुरा पनि कार्यक्रममा लिएर आएका छौ।
आफ्नो जीव पाल्न आफ्नो बालबच्चा पाल्नलाई विदेशै जानुपर्छ भन्ने पनि छैन होइन। परिश्रम गर्नुहोस् आफ्नै नेपालमा पनि केही गर्छु भनेर भावना राखेर बस्नु केही गर्न सकिन्छ।
साथमा तपाईँले राखेका जिज्ञासामा हामीले खोजेका उत्तर र समसामयिक विषयवस्तु समेटिएको राउन्ड अप त छँदैछ। तर कार्यक्रम शुरू गरौं सधैँझै हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट।
मलेसियाले अवैधानिक विदेशी कामदारलाई यो वर्ष पनि आम माफीको समय दिने भएको छ। मलेसियामा भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्र विहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेका नेपाली सहित सबै विदेशी नागरिकलाई आउँदो अगस्त 1 देखि डिसेम्बर 31 सम्मको समय दिइएको हो। यो कार्यक्रममा समावेश हुनका लागि 700 मलेसियन रिङ्गिट तिर्नुपर्छ। समावेश भएको 7 दिनभित्र आधिकारिक कागजात जस्तै पासपोर्ट, आपतकालीन यात्रा अनुमति पत्र र घर फर्किने टिकट आफैले उपलब्ध गराउनुपर्छ। मलेसियाको अध्यागमन विभाग आफैले कार्यक्रम सञ्चालन गर्ने भएकाले कुनै पनि एजेन्ट वा बिचौलियाको भर नपर्न पनि अनुरोध गरिएको छ। वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी देश केन्यामा पुगेका 12 जना नेपाली महिलालाई नेपाल प्रहरीले उद्धार गरेको छ। विभिन्न माध्यमबाट भारत हुँदै केन्या पुगेको र केन्याको मुम्बासा शहरस्थित राङ्गिला डान्स बारमा केन्या प्रहरीले छापामारी बार संचालक लगायत महिलालाई पक्राउ गरेको अवस्थामा उद्धार गरी नेपाल फर्काइएको हो। गएको आर्थिक वर्ष 2075-76 वैदेशिक रोजगारीका क्रममा 753 नेपाली कामदारले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। सबैभन्दा बढी मलेसियामा 5 महिलासहित 229 जना नेपाली कामदारले ज्यान गुमाएका छन्। बोर्डका अनुसार साउदीमा 194 र युएईमा 85, कुवेतमा 19 जना र कोरियामा 20 जनाले रोजगारीको क्रममा ज्यान गुमाएको बोर्डको तथ्याङ्क छ।
सुन्नुभयो यो हप्ताका वैदेशिक रोजगार गतिविधि। अब कार्यक्रमको मुख्य विषयतिर लागौं। असार 31 गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शर्मिला अधिकारी र निरबहादुर राउतलाई युवा उद्यमी पुरस्कारबाट सम्मानित गर्यो। किर्तिपुरको पाँगा बस पार्क नजिकै छ राम लक्ष्मण अर्गानिक एग्रिकल्चर फर्म। जताततै लटरम्म फलेका गोलबेडा लह लह साग लौका करेला अनि काउलीका बोटसित कोही काम गरिरहेका छन् त कोही पानी तानिरहेका छन्। धान खेतको बीचमा रहेको मनै लोभ्याउने फर्ममा पुगेपछि फर्कनै मन लाग्दैन। यो युएबाट फर्किएर शर्मिला अधिकारीले गरेको मेहनतको फल हो।
शर्मिलाले जस्तै उहाँका श्रीमान निरबहादुर राउतले पनि काठमाडौँ नागार्जुन नगरपालिकाको रामकोटमा 118 रोपनी जग्गामा तरकारी खेती गर्नुभएको छ। यो सँगै भोजपुरमा पनि किबी र अलैँची खेती छ उहाँहरूको। युएमा 4 वर्ष काम गरेर फर्किएकी शर्मिला र 5 तारे होटलमा 15 वर्ष काम गरेर फर्किएका निरबहादुर दम्पतिले स्वदेशमै कृषि कर्म गरेर सफलता र सन्तुष्टि एकसाथ हात पार्नु भएको छ। उनै सफल व्यवसायी शर्मिला र निरबहादुरको कुरा सुन्न अब राम लक्ष्मण अर्गानिक कृषि फर्मतिर लागौ।
यति बेला म चाहिँ राम लक्ष्मण अर्गानिक एग्रिकल्चर फार्ममा छु। यो फार्म चाहिँ शर्मिला अधिकारी र निरबहादुर राउतको, उहाँहरू दुवैजना चाहिँ परदेश अथवा युएको आबुधाबीमा काम गरेर फर्किनु भएको। अहिले चाहिँ उहाँहरूले गरेको कामलाई सम्मान गरेको छ सरकारले केही दिन अगाडि मात्रै। यहाँहरू दुवैजनालाई बधाई छ, दुवैजना सम्मानित हुनुभएको छ।
हजुर धन्यवाद।
धन्यवाद छ।
परदेशमा 15-15 वर्षसम्म दाईले पसिना बगाउनु भयो, दिदीले 4 वर्ष काम गर्नुभयो, यहाँ आएर यो कामलाई चाहिँ अहिले सरकारले सम्मान गर्दा चाहिँ तपाईँहरूलाई कस्तो अनुभव भइरहेछ?
श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै सम्मान गर्नु भनेको म मात्रै उद्यमी सम्मान हुनु होइन, जो उद्यमीहरू हुनुहुन्छ देशभरिका, जो उद्यममा लागिरहनुका उहाँहरू नै सम्मान हुनु हो भन्ने चाहन्छु। यो सम्मान पाएर मलाई धेरै खुसी लाग्यो। अझ मैले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि केही सम्मान पाउनु पाए हुन्थ्यो। त्यहाँ नेपालमा जुन अहिले मैले गरिरहेको कृषि छ, कृषि क्षेत्रमा नयाँ नयाँ टेक्नोलोजीहरू ल्याएर नयाँ नयाँ विज्ञहरूको सल्लाह नयाँ नयाँ तालिम सरकारले दिएर केही गर्नु पाए हुन्थ्यो भनेर साह्रै खुसी लागेको छ।
यसले चाहिँ तपाईँहरूलाई काम गर्नका लागि चाहिँ थप ऊर्जा मिलेको छ?
धेरै नै। र हामी सिंहदरमा गएर नै अवार्ड पाउँदाखेरि धेरै खुसी लागेछ। र यसले हामीलाई के ऊर्जा मिलेको छ? हामी भन्दा नि समग्र नेपाललाई नै ऊर्जा मिलेको छ, किन सरकारहरूले सरकार पक्षबाट नै यसरी हेर्न थाल्नुभयो भन्दाखेरि अब हामीलाई अब के हुन्छ है। अब नेपालमा उहाँहरूले हामी चाहिँ किसान र यो हाम्रो सरकारी पक्षमा पनि हातेमालो लगाएर चाहिँ जानुपर्ने अवस्था आएको छ अहिले। यति गरेन भने हाम्रो देशमा चाहिँ समृद्धि आउनलाई धेरै कठिनाइ पर्छ। र यो कृषिलाई नै हाम्रो यस्तो धरातल छ कि हामी ठाउँमा चाहिँ नुनदेखि सुन फल्ने ठाउँ छ। ठाउँ हेरी हेरी हाम्रो क्लाइमेट हेरी हेरी हामीले त्यहाँ के चाहिँ उपलब्ध उत्पादन गर्छौँ, त्यो हामी उत्पादनतिर चाहिँ बढी ध्यान दियो भने हाम्रो देशलाई धेरै नै टेवा पुग्छ र हामी धेरै फड्को मार्छौँ।
अहिले त अहिलेको अवस्था कस्तो छ भनेदेखि, देशमा काम पाइएन भन्दै दैनिक 1000 भन्दा धेरै युवा चाहिँ वैदेशिक रोजगारीमा उडिरहेका छन्। यस्तो अवस्थामा त्यो पनि धेरै जसो जाने खाडीका देश र मलेसिया छ। तपाईँहरू त्यही खाडीको देशमध्ये एउटा युएमा काम गरेर फर्किनु भएको छ, दुवैजना श्रीमान श्रीमती नै, फेरि श्रीमान श्रीमती नै सम्मानित हुनुभएको छ। यो ठाउँसम्म आइपुग्नका लागि तपाईँहरूले गरेका दुःख पनि सुनाउनुहोस् न, के दुःख भए?
यस ठाउँसम्म आइपुग्दा त धेरै दुःख भयो। सुरुमा नेपाल फर्केपछि 1 वर्ष हामी यत्तिकै बस्यौँ, कहाँ के गर्ने भन्ने भयो। र कालीमाटीको एग्रो पसलहरूमा गएर त्यहाँ हामीले यसरी किर्तिपुरमा टमाटर खेती गर्न लागेछौँ, हामीलाई हेल्प गरौँस् न भन्ने कुरा भयो, हुन्छ भन्नुभयो। त्यसकै बिचबिचमा हाम्रो एकबहादुर सिङताङ भेटेपछि उहाँले आइडिया दिनुभयो, आइडिया दिएपछि साँच्चै ढुङ्गामा सुन फल्छ भने चाहिँ छरोपनीबाट हामी एकदम खुसी भयौँ। उत्पादन पनि सोचे भन्दा बढी भयो। त्यस बेलामा मलाई चाहिँ के भयो भने साँच्चै दैलामा सुन्छ भन्ने चाहिँ प्रुफ पनि भयो आफ्नो उत्पादन आउन थालेपछि। अहिले चाहिँ आएर मलाई के लाग्छ भने विदेशमा किन गइछु, त्यो विदेश जाने टाइममा मैले नेपालमा आफ्नो लेभलमा जे सक्छु त्यो काम गरेको भए आज धेरै अनुभव हुन्थ्यो होला। त्यहीँ माथि उत्पादनहरूको बारेमा धेरै आइडिया अरूलाई पनि धेरै सेयर गर्न सकिन्थ्यो होला। पैसा पनि आफ्नै देशमा बसेर फ्यामिलीहरूसँग बसेर धेरै कमाइन रहेछ, किन गएको कम्पनी नै पुरानो भएर धेरै अनुभवहरू सेयर गर्न सकिन्थ्यो छैन। जब म कृषिमा लागेपछि मैले धेरै सङ्घर्ष गरेँ। साँच्चै मेरो ट्विन्स बेबीहरू छन्, तिनीहरूलाई टाइममा खाना दिन होइन, अब मम्मीहरूले पनि धेरै सपोर्ट गर्नुभयो। त्योभन्दा चाहिँ मलाई रियली अब आँसु पनि झर्न सक्छ होइन। के दुःख पाएँ भने मैले धेरै झोलामा मेरो कम्पनीबाट काम चाहिँ मलाई के लगाइदिएको थियो भने तिमी चाहिँ डकुमेन्ट डकुमेन्टले काम गर हिसाब किताब गर भन्थे, हिसाब किताब त आफ्नो आयो गयो नो प्रब्लम। म यस्तो डकुमेन्ट बोकेर गएँ कि झोला बोकेर गएँ, सर नमस्ते नमस्ते, मैले यसरी कृषि फार्म चलाएको छु, किसानहरूले पाउने सुविधा के होला मैले त धेरै बुझेको छैन, यहाँ होइन उता जानु भन्नुभयो। त्यहाँ कतिले चाहिँ तपाईँ समूहबाट सरकारी कर्मचारी कार्यालयमा जाँदा फेरि त्यस्तो भन्नुभयो, त्यहाँ ब्याङ्कमा गएर सर डकुमेन्ट जति बोकेर मैले एग्रिमेन्ट डकुमेन्ट लिएर आएको छु, हामीलाई लोनको सिस्टम के छ, हामीले यसरी कृषि फार्म गरेको छौँ ठुलो स्केलमा छ भन्दाखेरि उहाँले के भन्नुभयो भने तपाईँ काठमाडौँमा घर छ जग्गा छ भनेर धेरै ठाउँमा फर्काउनु भयो, दुःख त धेरै भयो कि अब दुःख भए अनुसार आफूले माटोमा मेहनत गरे अनुसार उत्पादन राम्रो छ।
दुःख भयो भनेर यो कामलाई छोड्नु भएन,
दुःख भनेर छोडिएन, हाम्रो उत्पादन राम्रो छ, हाम्रो नेपालको माटो साँच्चै भन्यो भने एकदम राम्रो छ, दुःख भएर छोडेन कि जस्तै कर्मचारीहरूले दिएनन्, जस्तै अहिले हजुर अब हजुरहरूले हेर्दा पनि हाम्रो टनेलहरू के बाँसहरू भाँचिरहेछ, हावाले उडाइरहेछ, अब त्यसमा पनि सरकारी पक्षबाट अलिकता सुविधा मिल्नु पर्यो, किसानहरूलाई मल बिउ जेटियो फेरि दिनु पर्यो, आधुनिक तवरको कृषि प्रविधि ल्याउनु पर्यो भन्न चाहन्छु। दुःख त धेरै झेलियो तर दुःख पाएर हामी दुखित भएर आफ्नो काम छोडिनौँ, अझ धेरै गर्न पाउँछ।
श्रीमान श्रीमती नै यही कृषि क्षेत्रमा काम गरिरहेको, दुवैले परदेशको दुःख बुझेको भएर पनि अझ सहज भयो,
अझ सहज भयो नि, विदेशमा त यति धेरै काम मेहनत गर्दा फेरि त त्यति आफूले भने सोचे जस्तो आमदानी हुन्थेन, यहाँ त अब सन्तुष्टि छौँ हामी भनेर भविष्यमा चाहिँ भोजपुरमा राउत आइन सन्स बहुउद्देश्य कृषि फार्म तथा पशुपालन प्राली त्यसमा चाहिँ अहिले 150 रुपियाँमा केवी अलैँची सीताकी मसरुम भइरहेछ, दैनिक 15 जनाले रोजगार पाइरहेछन्, भविष्यमा चाहिँ त्यसलाई एग्रो टुरिज्म एन्ड रिसर्च सेन्टर चाहिँ खोल्ने प्लानिङ छ।
अहिले यति बेला तपाईँहरूको फार्ममा मैले हेर्दाखेरि कतिजना चाहिँ काम गरिराख्नु भएको छ, कोही पानी तान्दै हुनुहुन्छ, कोही यो टमाटरको टनेलतिर काम गरिराख्नु भएको छ, यहाँ कुखुरा पनि छ, तपाईँहरूले यो टिनको यो सामानहरू राख्नलाई पनि बनाउनु भएको होला, अहिले धेरैजनालाई रोजगारी पनि दिनुभएको छ होला, त्यसो भए तपाईँहरूले कतिजनालाई रोजगारी दिनुभएको छ?
यहाँ हामीले अहिले 5 जनालाई दिइरहेको छौँ, अनि धेरै स्टाफ चाहियो र काम भयो भने चाहिँ हामी त्यो जेलादारीमा त्यस्तो नै हामीले स्टाफहरू ल्याउनु गरेका छौँ।
तपाईँहरूको त यो मात्रै होइन नि त, अरू पनि तपाईँहरूको भोजपुरमा छ भनेर अघि कुरा गर्नुभयो, अर्को सीतापाइलामा पनि छ भनेर,
रामकोटमा 40 जनाले काम गरिरहनु भएको छ भोजपुरमा,
त्यहाँ चाहिँ के काम हुन्छ, कस्तो काम?
त्यहाँ चाहिँ हाम्रो यो तरकारी सम्बन्धी नै हो, तरकारी सम्बन्धी छ, अहिले अलि गाईहरू पनि राख्न थालेको छौँ हामीले त्यो कम्पोस्ट मलको लागि, अनि कुखुराहरू पनि छ त्यहाँ।
अहिले तपाईँहरू दुवैजना विदेशमा बसेर यहाँ फर्केर अहिले यसरी काम गरिराख्दाखेरि अहिले चाहिँ विदेशलाई सम्झिँदाखेरि कस्तो अनुभव हुन्छ?
विदेशलाई सम्झिँदाखेरि म किन विदेश गएछु, विदेश नगरिकन नेपालमा, अघि पनि मैले भनिसकेँ, विदेश नगरिकन नेपालमा केही गर्नुपर्ने रहेछ, आफ्नै जति अब काम गर्दा पनि अब कुनै एउटा किराना पसल खोलेर सीमित 1-2 रुपियाँ नाफा लिनुभन्दा पनि अब सरकार पक्षबाट अलिकति सहयोग लिएर देशको जुन भागमा हावापानी अनुसार अब दैनिक हामीलाई चाहिने भनेको त 24 घन्टा भने जस्तै, फर एक्जाम्पल दैनिक चाहिने जस्तै होइन खाद्यान्न चिजहरू उत्पादन जस्तै सागसब्जी अब धान मकै गहुँ कोदोहरू उत्पादन गरेर बस्नु रहेछ भनेर त्यति विदेशको याद आउँदैन, नेपालकैमा खुसी छौँ हामी।
आज तपाईँहरूको कामले सम्मान पाउने अवस्थासम्म आइपुग्नु भएको छ, अहिले चाहिँ तपाईँहरूको परिवार आफन्तको प्रतिक्रिया कस्तो हुन्छ?
उहाँहरूले त धेरै खुसी हुनुभयो होइन, न्युज हेरेर हो तिमीले यस्तो मेहनत गर्यो, रात दिन खटेर हिँड्थ्यौ, मेहनतको फल पायो, अझ राम्रो गर, यतिमा सीमित नहौ भनेर भन्नुभयो।
पहिला यो काम गर्छु भन्दाखेरि चाहिँ विदेशमा बसेर आएको यो कृषिको काम गर्छु भन्दाखेरि चाहिँ मान्छेहरूले तपाईँहरूको आफन्त परिवार या छरछिमेकले सहयोग गरेका थिए कि थिएन?
मलाई भएको छ किनभने म दुबईमा 15 वर्ष काम गरेर आएको, अनि मैले यहाँबाट चाहिँ मेरो गाउँमा त्यो किवीको बिरुवा लिएर रोप्दाखेरि त्यहाँकै स्थानीय साथीभाइहरूले के भन्नुभयो भने यो यस्तो चिज यहाँ के हुन्छ होला र यहाँ त हामी कहाँ त अलैँची मात्रै हुने हो, त्यतिखेर चाहिँ अलैँचीको भाउ एकदम थियो 3,000 किलो पुगेको थियो त्यो टाइममा, मैले किवी लगेर रोपेँ अनि अस्ति 3 वर्ष भयो त्यो लटरम्मै किवी फलेको छ मेरो बारीमा, त्यही मान्छे आएर चाहिँ अलैँची त अब नहुने रहेछ, यो किवी चाहिँ गऱ्यो भने चाहिँ हाम्रो ठाउँमा राम्रो हुने रहेछ है निरसर भनेर चाहिँ उहाँले एप्रिसिएट गरेर जानुभयो क्या, मतलब त्यस्तो कुरा काट्नेहरू फलानु दु होटलमा काम गरेर आएको यहाँ कृषिमा लागिरहेछ भन्ने त्यस्तो कन्सेप्ट सोचिरहेका छन्। तर मैले चाहिँ म कृषिमा नै किन आएँ भने होटलको मान्छे मैले चाहिँ कृषिलाई डेभलप गरेपछि बल्ल होटल खोल्ने मेरो चाहिँ कल्पना छ क्या, सपना देख्नुपर्छ भन्छ नि हाम्रा, अहिले सपना बेगर कुनै पनि काम हुँदैन, अब आफूको लागि पर्ने हो त्यो काममा सपना देखेर लागि पऱ्यो भने हामी एक दिन सक्सेसफुल्ली हामी एचिभ गर्न सक्छौँ हाम्रो गोललाई।
अबको योजना के छ तपाईँहरू दुईजनाको?
अबको योजना हाम्रो अब समन्वय गरेर अलि हाई टेक्नोलोजी खालको अब त्यस्तो खालको चाहिँ अब मेसिनहरू भित्राउने अब सरकार पक्षलाई पनि हामीले पहल गर्ने, हामीले यो काम गरिरहेछौँ है भनेर उहाँलाई नै सपोर्ट गर्यो भने उहाँले चाहिँ यो फलानु फर्मले चाहिँ यस्तो गर्न खोजेछ उसलाई केही सहयोग गर्नुपर्ने भावना हुन्छ। हाम्रो हामीसँग चाहिँ प्रोजेक्ट प्लान बेगर सरकारले सहयोग गर्नु हुन्न चलिरहेको हुन्छ, त्यसरी
व्यवसाय नै थप विस्तार गर्ने अघि होटलको कुरा गर्नुहुन्थ्यो, त्यस्तो केही योजनाहरू छ थप?
अब हामी अब दुई वर्ष पछाडि चाहिँ अब हामी एग्रो टुरिज्मलाई डेभलप गर्ने, त्यहाँ चाहिँ रिसर्च सेन्टर खोल्ने, त्यो हामीले हाम्रो चाहिँ भविष्यको प्लान राखेका छौँ।
हुन्छ, तपाईँहरूको योजना चाहिँ सफल होस्, दुवैजनालाई धन्यवाद।
हस् त हजुर, धेरै धेरै धन्यवाद।
परदेशमा 15 वर्ष मेहनत गर्दा पनि रमाउन नसकेको निरबहादुरको मन अहिले आफ्नै माटोमा रमेको छ। मेहनत गर्ने हो भने आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने कुरा शर्मिलाले पनि बुझिसक्नु भएको छ। शर्मिला र निरबहादुर जस्तै परदेशबाट फर्किएर स्वदेशमै रमाइरहेकाहरूको कुरा सुन्न अब लागौं सुर्खेततर्फ।
सुर्खेत वीरेन्द्रनगरको कालिमचोक चोकको घुम्तीमा छ राधादेवी पोखरेलको किराना पसल। पसलमा खुद्रा सामान चटपटेदेखि पानसम्म बनाउनुहुन्छ राधादेवी। उहाँ झण्डै 8.5 वर्ष अघि रोजगारीका लागि साउदी र ओमान जानुभएको थियो। घरेलु काममा विदेश गएकी राधादेवीले परदेशमा लामो समय बिताउन सक्नु भएन। भने जसो काम र कमाई नभएपछि स्वदेश फर्किनुभयो। उहाँ परदेशबाट फर्किएपछि श्रीमान पनि बित्नुभयो। त्यसपछि गुजारा चलाउन उहाँले व्यवसाय शुरू गर्नुभयो। राधादेवीको परदेशको भोगाई र स्वदेशको कमाईको साथमा हुनुहुन्छ सुर्खेतका उज्यालो सहकर्मी मुना हमाल।
लेगबेसी नगरपालिका वडा नम्बर 10 की राधादेवी पोखरेलले 2.5 वर्ष साउदीमा र ओमानमा समय बिताउनु भयो। उहाँ 6 वर्ष अघि विदेशबाट नेपाल फर्किनु भएको हो। घरेलु कामका लागि साउदी गएकी राधादेवी 2 वर्ष मात्र त्यहाँ बस्नुभयो। घरको आर्थिक अवस्था कमजोर थियो, आफ्नै नन्दले विदेश जाने सल्लाह दिइन्। त्यसैले उहाँले श्रीमानसँग विदेश जाने सल्लाह गर्नुभयो र घरेलु कामदारका लागि साउदी जान भिसा लगाउनुभयो। घरमा साना छोराछोरीलाई श्रीमानको साथमा छोडेर साउदी जाँदा उहाँको मन भारी भएको थियो।
भक्कान छोडिसकेको कस्तो हुन्छ, म यहाँबाट काठमाडौँ रुँदै गएको, काठमाडौँ रुँदै गयो त नन्दले के भाउजूमा गाडीमा झार्दै भन्छ मैले अनि अब नानी मन कस्तो हुन्छ, नानी म त हुन्न भाउजू एउटा छोरो छ, मैले त पहिल्यै 8 वर्षको छोरो छोडेर गएको कि 3 चोटि गएको नन्द ठुलो मनको के अलि उनीहरूले भिसा ल्याएर उनी नन्दसँग।
साउदीमा उहाँले बालबच्चा हेर्ने, खाना पकाउने, सरसफाई गर्ने काम गर्नु पर्दथ्यो। श्रीमानको भरमा छोराछोरी छोडेर गए पनि उहाँलाई त्यहाँका बाल बच्चाले आफ्ना छोराछोरीको सम्झना गराइदिन्थे। घरायसी कामसँगै बच्चा हेर्ने काम गर्दा उहाँलाई आफ्ना साना छोराछोरीको सम्झनाले सताउँदथ्यो। राति सपनामा पनि छोराछोरी पुग्थे। छोराछोरीको यादले सताएपछि उहाँले छिट्टै घर फर्कने निर्णय गर्नुभयो। 3 वर्षका लागि भनेर जानुभएकी राधादेवी 2 वर्षमै नेपाल फर्किनुभयो।
कता हिँडे भने जस्तो भयो, जुस खुवाउनु पर्ने, दुध नचुसाउने आमाको, जुस खुवाउने अनि मिठो दुध ल्याएर खुवाइदिनु पर्ने, है धिक्का र यहाँ यस्तो बच्चाहरू हेर्नु पर्ने, अर्काको गुलामी हुनु पर्ने, अब घरमा केटाकेटीले के दुःख गरे होला कसरी बसे होला भने जस्तो भयो। अनि 3 वर्षको भिसामा गएको, 2 वर्ष 6 महिना बिताएर मात्रै आएन, अनि 6 महिना उता बिताउन गाह्रो भयो मलाई।
साउदीबाट फर्किएको केही समयपछि उहाँ ओमान जानुभयो। त्यहाँ काम सजिलै थियो, तर कामकै बेला उहाँ बिरामी हुनुभयो र उपचार गरेर घर फर्किनुभयो। त्यसपछि उहाँलाई विदेश जान मन लागेन, गाउँमै खुद्रा तथा किराना पसल शुरू गर्नुभयो। विदेशबाट फर्किँदा 1.5 लाख जति थियो, त्यसले जग्गा किन्नुभयो, घर पनि बनाउनुभयो, तर घर बारीले बगायो। जे जस्तो भए पनि विदेशको काम र कमाई उहाँलाई ठिक लाग्दैन।
विदेशमा त धेरै सुविधा हुन्छ नानी, यहाँ दुःखले गएको अर्का गुलामी अजीवन त्यही गर्नु पनि, पहिला पहिला धेरै कपडाहरू ल्याएर धुमाइदिन्थे, सबै घृणा नै गर्छन् नि, यहाँ गएपछि केही खान नपाएर आएका हुन् कि केही नगरेर आएका हुन् जस्तो गराउँछन्।
अहिले गाउँ घरमै शुरू गरेको पसलबाट आमा र छोरीको लागि खर्च पुर्याउनु भएको छ। ठुली छोरी कक्षा 12 पढ्छिन्, एउटा छोराको विवाह भइसकेको छ। पसलको कमाईले राधादेवी सन्तुष्ट हुनुहुन्छ।
तरकारीहरू किन्नलाई यहीबाट, अब नुन तेलहरू, चिनीहरू, आफूलाई सरफहरू, साबुनहरू, छोरीको पढाइ, विदेशमा अब अर्काको गुलामीमा बस्नुपर्ने दमका अनुसार पर्यो, जे अनुसार पर्यो, यहाँ अब आफ्नो मनले यो ल्याउनु पायो, यहाँबाट कति आमदानी आउँथ्यो कसरी अब गर्ने भन्ने अब आफ्नोबाट आफ्नो हातबाट गर्ने भयो। पहिला त उहाँ अब धेरै कमायो यहाँ कम कमाइ छ त्यो उहाँका सधैँभरि नपुग्ने अनि अहिले यही नै मलाई यही नै ठिक छ।
साउदी र ओमान पुगेर फर्किनु भएकी सुर्खेत लेख बेसीकी राधा देवी पोखरेलले स्वदेश र विदेश दुवैतिर काम गर्नुभयो तर विदेशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्दा कमाईसँगै सन्तुष्टि पनि मिल्ने उहाँको अनुभव छ। त्यसैले विदेश जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्न अरूलाई पनि उहाँको सुझाव छ।
नछोडिदिए हुन्थ्यो बच्चाहरूलाई आफ्नो कहाँ हुर्काए हुन्थ्यो भन्ने त लाग्छ नानी मलाई छोडेर जाँदा राम्रो होइन त अब रोजगार दिँदा हुन्थ्यो नानी सानातिना केही रोजगार दिने केही बिजनेसहरूमा यसो पैसा दिने हो सरहरूले।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क। कार्यक्रम हो देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ।
देशभित्र र बाहिरको रोजगारी बारे सही सूचना र जानकारी दिएर तपाईँको कमाईको बाटो सहज र सुरक्षित पार्ने उद्देश्य सहित तयार पारिएको यो कार्यक्रममा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। त्यसका लागि desh@uyanyan.com.np मा इमेल पठाउन सक्नुहुन्छ। इमेल मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट पनि पठाउन सकिन्छ।
कार्यक्रम देश परदेशमा आज हामी परदेशबाट फर्किएर स्वदेशमा व्यवसाय गरिरहेका महिलाका अनुभव प्रस्तुत गरिरहेका छौं। यतिन्जेल हामीले प्रस्तुत गर्यौं
युएईबाट फर्किएर कृषिमा रमाइरहेका शर्मिला अधिकारी र निरबहादुर राउत जोडीका सफलताका कथा।
साउदी अरब र ओमानमा 2.5 वर्ष घरेलु काम गरेर फर्किएपछि व्यापार गरेर घर चलाइरहेकी सुर्खेतकी राधा देवी पोखरेलको भोगाई र कमाई।
अब स्वदेशमै काम गरेर परदेशमा रहेका श्रीमानलाई फर्काउने अर्की महिलाको कुरा सुन्न काठमाडौँ र ललितपुर छुट्याउने बागमती किनारको सुन्दरी घाटतर्फ लागौं।
बागमती नदीमा उर्लिएको छ साउने भेल। किनारैमा छ गोर्खाकी उर्मिला थापाको चिया पसल। टिनले बारिएको टहरोमा टिनकै छानो छ। चिया बनाउँदै हुनुहुन्छ उर्मिला।
उर्मिलाको श्रीमान रोजगारीका लागि बहराइन जानुभएको थियो तर बहराइनको श्रीमानको कमाईलाई उर्मिलाले बेच्ने चियाको आमदानीले जित्यो। श्रीमतीको चिया पसलमा भएको मज्जाको आमदानी देखेपछि घर विदामा आएका उहाँका श्रीमानलाई बहराइन फर्किन मन लागेन। उर्मिलाले गरिरहेको काम र कमाईले उहाँका श्रीमानलाई परदेश जानबाट रोक्यो। उर्मिलाको काम र कमाईका कुरा अबको पालोमा।
यो मैले सुरु गरेको ठ्याक्कै 10 वर्ष लाग्यो। त्यो अब एउटा पहिला चाहिँ नि अलिक अगाडि नै थियो रोडमा, त्यो अलिकति प्रब्लम आएर भत्काए, त्यसपछि यही टहरो सहर राखेर बस्यो।
अनि के पकाउनुहुन्छ, कति बजीदेखि कति बजीसम्म खट्नुहुन्छ?
म बिहान 5 देखि बेलुकी 9 नै भनौँ न, अब उहाँ 9 बस्नुहुन्छ, अब म चाहिँ यतिखेर हिँड्छु।
तपाईँको श्रीमान चाहिँ यो बिचमा विदेश जानु भएको थियो अनि तपाईँले यही कामले नै यही काम राम्रो छ यहीँ कमाइ हुन्छ भनेर फर्काउनु भयो?
हजुर, बस्नुभयो तर बस्नु त 2.5 वर्ष जति आउने जाने गरेन।
तपाईँले यो काम गर्दा गर्दै उहाँ जानुभएको थियो अनि तपाईँले होइन आउनु भनेर बोलाउनु भयो कि के हो?
यस्तो
हो,
खास यो काम गरि नै रहेको थियौँ, गर्दा गर्दै जान रहर गर्नुभयो जानुभयो होइन, अनि गएर आउनुभयो तर बिदा मा आउनु भएको थियो 2 महिना छुट्टी लिएर। अनि मैले भने अब मम्मीहरूले नि के भन्नु भने नजाऊ, अब यहीँ 2 जना मिलेर पसल गर, त्यही भएर बस्नु भएको हो।
जे भए पनि तपाईँको कामले त उहाँलाई रोक्यो नि त, तपाईँले
मेरो कामले रोक्यो। हजुर, अब यो पनि नभएको भए त सायद हामीले रोक्न पनि सक्दैन थियो,
गरिखाने अरू पनि हुने थिएन।
अब यसले नै चल्ला जल्ला जस्तो लागेर पनि खास रोकिनु भएको हो।
तपाईँको श्रीमान बहराइनमा हुँदाखेरि चाहिँ तपाईँले यहाँ एक्लै काम गरिराख्नु भएको थियो अनि कमाईको हिसाब किताब गर्दा यहाँ आफूले एक्लै दुःख गर्दाखेरि चाहिँ तपाईँलाई होइन बोलाउनुपर्छ भन्ने अनुभव हुन्थ्यो?
मलाई त्यस्तो अनुभव चाहिँ खासै, उहाँ अब गइसक्नुभयो होस् बिताएरै आए पनि केही फरक पर्दैन, अब कतिसम्म बस्नुहुन्छ जस्तो लागेको थियो। अनि उहाँ पनि अब खै अब किन हो आउने जाने छुट्टीमा गइरहनु भयो,
सायद उहाँ मन अडिएन जस्तो छ उहाँको पनि,
सायद त्यो पनि हो कि अब पहिलो चोटि जानुभयो नि त,
तपाईँले सुनाउनुहुन्छ जे होस् तपाईँले यति कमाई हुन्छ यहाँ पनि राम्रै छ भन्ने खालको कुरा त
त्यो त त्यो त गर्थे, कस्तो छ पसल भन्दाखेरि ठिकै छ अब अनि बस्न कतिको रमाइलो लागेको छ भन्दा भर सोधेँ मैले, सोद्धाखेरि ठिकै छ अनि स्यालेरी पनि खासै त्यहाँ पनि धेरै थिएन क्या उहाँको, त्यस 25-30 हजार भनेको सात समुद्र पार गइकन मलाई चाहिँ धेरै जस्तो लाग्दैन,
तपाईँले पनि त कमाउनुहुन्थ्यो होला यहाँ त्यति त,
मजाले कमाउँछु मैले त्यति, मैले दिनमा 1000 रुपियाँ यहाँ मेरो त 1000 भन्दा सायद बढी पनि हुनसक्छ होइन, कहिलेकाहीँ व्यापार हो कहिले हुने कन्टिन्यू त भइहाल्छ, अनि मैले त्योभन्दा बढी नै कमाउँथ्यो होला, अनि मैले भने ल बस्न मन छ भने बस्नुहोस् छैन भने आउनुहोस् है दुईजना मिलेर गरौँला, अब बजार पनि आजभन्दा भोलिलाई ठुलो भइसक्यो, एउटा 16 पुगेर 17 लागेको छ, एउटा 18 पुगेर 19 हिँड्छ अब है, अनि मलाई एउटा टेन्सन उहाँ विशेष गरेर अरू टेन्सन होइन, मलाई बच्चाहरू बिग्रेला कि भन्ने टेन्सन मात्रै हो, मैले अरू प्रब्लम चाहिँ मलाई गाह्रो भएको चाहिँ केही पनि सुनाइन,
दुई वर्ष बसेर उहाँ बहरइनबाट फर्किनुभयो अनि अहिले यहाँ तपाईँलाई पनि काममा सघाइराख्नु भएको छ, तपाईँकै कामले रोकेको छ
उहाँलाई,
अनि अहिले चाहिँ कसरी काम गर्नुहुन्छ यहाँ,
अहिले चाहिँ उहाँले के गरिरहनु भएको छ भने बिहान 5 बजे उठेर चाहिँ म आउँछु पहिला पसलमा, अनि 8 बजीसम्म म बस्छु, उहाँ चाहिँ नि अब यसो मर्निङ वाक सन्डे वाकिङ जानुहुन्छ, जिम पनि जानुहुन्छ है, रियल कुरा त गरिदिनु पऱ्यो, सोखिन हुनुहुन्छ जानुहुन्छ, गएर 8-8:30 बजीतिर आउनुहुन्छ, म फेरि 9 बजे आफ्नो अब घरको काम भनौँ न नित्य काम त गर्नु परिहाल्यो आफ्नो, त्यसमा हिँड्छु, उहाँ फेरि 11:00 बस्नुहुन्छ
होइन,
हजुर 11:00 9 to 11 बस्नुहुन्छ, अनि म आएर खानासाना पकाएर उहाँलाई पालो दिन्छु, खाना खाएर उहाँ फेरि जबमा जानुहुन्छ, पहिलाको पुरानो ठाउँबाट उहाँ अर्थोपेडिकामा गर्नुहुन्छ, यस्तै ढाड हाट जोड्ने सम्बन्धी हो होइन, उहाँको काम चाहिँ नि त्यही अब यस्तो सामानहरू बनाउने हो क्या, त्यसको लागि लगाउने सामानहरू, खुट्टा फ्र्याक्चर भयो त्यो त्यसको लागि आर्टिफिसियल हात खुट्टाहरू बनाउने हो
कि, अनि दुईजनाको कमाइले चाहिँ अहिले के भइरहेछ त, घर कसरी चलिरहेछ, तपाईँ कति कमाउनुहुन्छ, उहाँले कति कमाउनुहुन्छ,
उहाँको त खास पार्ट टाइम जब हो धेरै हुँदैन, त्यही 10-15 हजार हुन्छ, 12 बजी जानुहुन्छ 3 बजी त आइहाल्नुहुन्छ, आइसक्नुभयो
है,
एकदम सर्ट टाइम छ,
दैनिक नै त्यही हो,
दैनिक हजुर हजुर त्यति हो उहाँको, त्यति थोरै टाइम छ, पैसा पनि थोरै छ उहाँको, अब यस्तो कि हामीले खास बिचको समयमा एकजना भए पनि पुग्छ भनेर पनि पठाइदिएको,
घर पनि चलाउनु पर्यो, घर व्यवहार काम पनि,
अब साँझ अलिकति प्याक हुने बेलामा दुईजना भइहाल्छौँ, बिहान दुईजना भइहाल्छौँ, दिउँसोको त खास अब 12-3 बजीसम्म भने त फ्री टाइम भयो नि, अनि त्यही भएर पठाइदिएको हो मैले, अब ठिकै छ त्यतिकै, अब
अनि तपाईँले यो व्यवसाय सुरु गरेको चाहिँ कति भयो, यो काम यसरी गर्ने भनेर चाहिँ तपाईँले कसरी सोच्नुभयो, के कुराले चाहिँ होइन आफै गर्नुपर्छ काम भन्ने चाहिँ,
यो त खास मैले पसल राख्छु भनेर त मैले सोचेको पनि थिइनँ होइन, गर्नलाई मलाई कस्तो भनेदेखि अलिकति ए म त पसल गर्नु सक्दिनँ होला जस्तो लाग्थ्यो कि, होपलेसै हुन्थेँ म, खास खास मलाई यो पसल गर्ने रहर पहिलादेखिको होइन मेरो, यो बिचमा आएर
यो बेरहरको
त्यहाँ एकजना दिदीले गरिरहनु भएको थियो, अनि उहाँले चाहिँ नि अब म पसल गर्छौ त तिमी भनेर सोध्नुभयो, उहाँले 81 अपर्जेक्ट उहाँले पनि बेच्नु खोज्नुभयो, उहाँ घर बनाएर सर्ने हुनुभयो, अनि त्यसपछि म आमाले चाहिँ नि चलाउने हो त तिमी भनेर सोध्नुभयो सासूले,
अघि चाहिँ के गर्दै हुनुहुन्थ्यो,
त्यसअघि म उहाँकै एउटै अफिसमा जब थिएँ,
हजुर
हजुर त्यो म चाहिँ नि बेल्टहरू बनाउँथेँ धार दुखा बेला पनि लगाउने, त्यो
बनाउने ठाउँमा काम गर्नु,
हजुर म सिलाइमा हुन्थेँ, उहाँ चाहिँ नि अब त्यस्तो हातहरू बनाउनेमा हुनुहुन्थ्यो, अनि मैले त्यो जब पनि गरेँ 10 वर्ष जति, त्यस्तै स्यालेरी पनि कम नै थियो, अब त्यही नै हल्लिने बाटो भइरहेको थियो, अनि त्यो छोडी अब पसल नजिकै पनि छ होस् न त गरौँ भनेको, तर मलाई एकदम रहरले होइन 81 गरी अहिले गरेपछि चाहिँ र अब यही ठिक जस्तो लाग्छ,
यो तपाईँले अब जागिर खाने मान्छेलाई त फेरि यो काम धेरै खट्नुपर्ने हुन्छ
होइन,
सुरु सुरुमा कस्तो हुन्थ्यो अनि अहिले कस्तो अनुभव हुन्छ,
सुरुमा 1 महिना जति मात्रै होला मलाई गाह्रो भयो त्यो जबमा गरेर, अब त्यो जबमा चाहिँ सबैजना वरिपरि लेडिजहरू बस्ने गफ पनि हुन्थ्यो होइन, टाइम पास सजिलो हुन्थ्यो, म एक्लै पसलमा कसरी बस्ने होला कसरी टाइम पास गर्ने होला जस्तो फिलिङ हुन्थ्यो होइन, अनि पछि गर्दै जाँदाखेरि चाहिँ अब 2-4 महिना चाहिँ अलिक गाह्रो जस्तो भयो, त्यसपछि चाहिँ नि ठिकै छ अब आफ्नो व्यापार भनेको आफ्नै हो, भए पनि नभए पनि ठिकै छ, यही राम्रो लाग्न थाल्यो अहिले चाहिँ, किन नसकिनु, सकिन्छ त्यो सबै आफ्नो आर्ट हो, अब जस्तो कोही मान्छे बढी घुम्न डुल्न चाहन्छन् भने उसले त सकेन, अब यसको लागि त खट्नु पऱ्यो, समय दिन पऱ्यो। अब म जस्तो कोही पाए आफ्नो रिलेसनले बोलाउनु भयो भनेदेखि समय हेरेर हिँड्नु पर्ने हुन्छ, होइन?
अहिले पनि यहाँ तपाईले समय दिनु कति गाह्रो
भएको छ, यो लुगा कहिले धु जस्तो भएको छ,
होइन? एकदम ठिक्क पारेर राख्नु भएको छ यत्रो पोको, यो कति समयदेखिको लुगा होला नभएर,
यो त पानी परेदेखिकै हो, धुन पाएको छैन
बल्ल आज अलिकति काम लाग्यो।
त्यही हो, म त त्यही भन्छु कि आफूले आफ्नो मान्छेको मर्म बुझ्नु पर्यो, होइन? रामसँग गर्नु पर्यो, दुःख गर्न जानु भएको छ भनेदेखि त्यसलाई अब बेकारमा समय फालेर आफूले बस्नु भएन, हिँड्नु भएन। यसो पसलमा अब कोही कोही हुन्छन् दुई चारजना, यस्तो
होइन? बेलामा चाहिँ कति हुन्छ आम्दानी?
भएको बेलामा मेरो यहाँ त्यही 2-3 हजार जति हुन्छ, तर हरेक चिजले है, त्यो रिचार्ज कार्ड सार्ड सबै छ, हजुर 3-3 हजार हुन्छ। त्यसमा जे प्रफिट मलाई हुन्छ होला मेरो बिचमा 5-7 सय चाहिँ।
जो हिजो आज चाहिँ देशमा केही गर्न सकिँदैन, कामै पाइँदैन भनेर विदेशिनेहरू छन् नि, उनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
म त्यही हो, अब आफ्नो जीव पाल्न, आफ्नो बालबच्चा पाल्नलाई विदेशै जानुपर्छ भन्ने पनि छैन, होइन? परिश्रम गर्नुहोस्, आफ्नै नेपालमा पनि केही गर्छु भनेर भावना राखेर बस्नु, केही गर्न सकिन्छ। परदेशीहरू मात्रै कमाउन सकिन्छ भन्न सकिँदैन, होइन? कोही परदेशीहरू पनि नकमाइकन ऋतु हात आउने पनि छन्।
कार्यक्रममा अब समसामयिक विषयवस्तु र तपाईँका रुचिका विषय समेटिएको राउन्ड अप प्रस्तुत गर्दै हुनुहुन्छ साथी मदन पौड्याल।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना साउन 1 गतेदेखि लागू भएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हरेक महिना कामदारले 11 र काम लगाउने संस्थाले 20% रकम जम्मा गर्नुपर्छ। यसरी 15 वर्षसम्म रकम जम्मा गरेपछि र उमेर 60 वर्ष पुगेपछि श्रमिकले वृद्ध अवस्थामा निवृत्ति भरण वा हरेक महिना पेन्सन पाउने व्यवस्था सामाजिक सुरक्षा कोषले गरेको छ। यो योजनामा सामेल भएको दिनदेखि श्रमिकले दुर्घटना बीमा, 3 महिनापछि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा र व्यवसायजन्य रोग लाग्दा 100% उपचार खर्च पाउने व्यवस्था छ। यसै महिनादेखि श्रमिकको आधारभूत तलबबाट 11% र त्यसमा रोजगारदाताले 20% थप गरी 31% रकम जम्मा गरेपछि सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुन थाल्नेछ। सरकारी कर्मचारीका लागि कर्मचारी सञ्चय कोष र स्वैच्छिक कोषका रूपमा नागरिक लगानी कोषमा रकम जम्मा गर्ने व्यवस्था भए पनि नेपालका मजदूरका लागि यो पहिलो सामाजिक सुरक्षा योजना हो। तलबमा काम गर्ने सबै नेपालीका लागि साउन 1 गतेदेखि सरकारले स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेको छ। कामदारको तलब बैंक मार्फत दिन पर्ने र प्यान नभई बैंकमा तलब हाल्न नपाइने व्यवस्था गरिएपछि सरकारी, निजी, गैर सरकारी जुनसुकै संस्थामा काम गर्ने भए पनि प्यान नम्बर नभए अब कर्मचारीले तलब पाउने छैनन्। कामदारले प्यान नम्बर नलिएमा कामदार मात्र नभई कम्पनीलाई गाह्रो हुनेछ, किनकि प्यान नम्बर बिनाको मानिसलाई दिएको तलबलाई लेखा परीक्षकले मान्यता दिने छैनन्। यदि कुनै कम्पनीले प्यान नम्बर नभएको कर्मचारीलाई तलब दिएमा उनीहरूले कामदारको तलबलाई खर्चको रूपमा देखाउन पाउने छैनन्। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म 22 लाख जनाले प्यान नम्बर लिएका छन्।
कार्यक्रममा अब तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर सुनाउने पालो। इमेलमा गोविन्द श्रेष्ठ सोध्नुहुन्छ, अहिले म युएमा छु तर म क्यान्सिलमा खराउन चाहन्छु, फेरि 5 महिनापछि भिजिट भिसामा युएई जान चाहन्छु, मिल्छ कि मिल्दैन होला?
गोविन्दजी, तपाईँ युएईबाट भिसा क्यान्सिल गरेर आउँदा कम्पनीले कुनै पनि रोकटोक नगरी फर्किने अनुमति दिएको छ भने तपाईँ भिजिट भिसामा युएई जानलाई समयको हदबन्दी हुँदैन, तत्काल पनि जान पाउनुहुन्छ। तर कुनै अपराधी क्रियाकलाप अथवा कुनै गलत कुरामा तपाईँको नाम मुछिएको छ भने कहिलेकाहीँ कहिल्यै पनि युएई फर्किन नमिल्ने पनि हुन सक्छ। कसैलाई यति समय फर्किन नपाउने भनेर पनि तोकिदिएको हुन्छ, तर सामान्य अवस्थामा यस्तो रोकटोक हुँदैन। अनि कहिलेकाहीँ एउटै नाम भयो र अपराध गर्ने व्यक्तिसँग आफ्नो नाम मिल्यो भने पनि भिसा पाउन समस्या हुन्छ। त्यसैले तपाईँ कसरी फर्किनुहुन्छ त्यसमा नै तपाईँ फेरि युएई जान पाउने या नपाउने भन्ने कुरा निर्धारण हुन्छ।
सञ्जीव गिरी सोध्नुहुन्छ, मसँग साथीले पठाएको भिजिट भिसाको म्याद 1 महिना बाँकी छ, साथीले पठाएको भिजिट भिसामा युएई जान के डकुमेन्ट चाहिन्छ?
सञ्जीवजी, भिजिट भिसामा युएई जानका लागि सबैभन्दा पहिला त तपाईँको भ्रमणको उद्देश्य प्रष्ट हुनपर्छ। तपाईँ किन भिजिट भिसामा युएई जान चाहनुहुन्छ? तपाईँले दिएको कारण अध्यागमनलाई चित्तबुद्ध हुनपर्छ। अर्को कुरा, साथीले भिसा पठाएकाले तपाईँको साथीको पनि पासपोर्टको कपी, भिजाको कपी आवश्यक पर्छ। त्यस्तै तपाईसँग युएई जाने दुईतर्फी टिकट अनिवार्य हुनपर्छ। युएई गएर तपाईँ बस्ने र खाने ठेगाना पनि खुलाउन पर्छ। साथै तपाईँसँग $1,000 साथमा हुनपर्छ। यदि तपाईँको भ्रमण उद्देश्य अध्यागमनलाई चित्त बुझेन भने रोकिदिन पनि सक्छ। त्यसैले टिकट काट्नु अघि तपाईँ अध्यागमनको कार्यालयमा गएर आफ्नो भ्रमण उद्देश्य बताउँदै आवश्यक कागजातको बारेमा बुझ्दा राम्रो हुन्छ।
तपाईँका पनि कुनै जिज्ञासा र प्रश्न छन् भने हामीलाई पठाउनुहोस्। हामी तपाईँका जिज्ञासाको समाधान गर्ने प्रयास गर्नेछौ। तपाईँका अनुभव, कथा र विचार रेडियो कार्यक्रम र देश परदेश .उज्यालो online.com मा पनि प्रकाशित हुन्छन्।
तपाईँका भोगाई र विचार अरूका लागि पनि काम लाग्ने हुन सक्छन्। त्यसैले कार्यक्रम देश परदेशका लागि मनमा लागेको कुरा लेखी पठाउन नभुल्नुहोला। तपाईँका विचार, प्रतिक्रिया, सुझाव र तपाईँले पठाएका सामग्रीको हामी स्वागत गर्दछौं। तपाईँका विचार वा प्रश्न हामीलाई एसएमएसबाट पनि पठाउन सक्नुहुन्छ। हामीलाई म्यासेज पठाउन मोबाइलको म्यासेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरेपछि एक स्पेस दिनुहोस् र आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद। उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई हामी सबैजना बिदा हुन्छौं। नमस्कार।